यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। अर्थमन्त्री जनार्दन शर्माद्वारा आगामी आर्थिक वर्ष 2079-80 लागि 17,93,83 करोड़ रूपियाँ बराबरको आय व्यय विवरण बजेट संघीय संसदमा प्रस्तुत। उत्पादनमा आधारित अर्थतन्त्र प्राथमिकतामा। मुलुकमा राजनैतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको बाटोमा अघि बढ़ेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। यसै वर्ष संघीय र प्रदेश तहको निर्वाचन गरिने प्रधानमन्त्रीद्वारा जानकारी। पोखराबाट जोमसुमका लागि हिजो बिहान उड़ेको तारा एयरको विमान अझै फेला परेन। आज बिहानैदेखि खोजी कार्य पुनः शुरू। लमजुङमा हिजो भएको ट्रिपर दुर्घटनामा 4 जनाको मृत्यु। र अमेरिकाको टेक्सासमा विद्यालयमा भएको गोलीकाण्डको घटनामा प्रहरी कार्यवाही बारे अनुसन्धान गरिने।
भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्ष 2079-80 लागि 17,93,83 करोड़ रूपियाँ बराबरको बजेट संघीय संसदमा पेश गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा हिजो बजेट पेश गर्नुहुँदै पूँजीगत तर्फ 3,80,38 करोड़ तथा चालू तर्फ 7,53,40 करोड़ बजेट विनियोजन गरेको बताउनुभयो। अर्थमन्त्री शर्माले वित्तीय व्यवस्थातर्फ 2,30,22 करोड़ विनियोजन गरेको बताउनुभयो। उहाँले बजेटको स्रोतका रूपमा राजस्वबाट 12,40,11 करोड़, वैदेशिक अनुदानबाट 55,46 करोड़ र वैदेशिक ऋण 2,42 अर्ब तथा आन्तरिक ऋण 2,56 अर्ब गरी बेहोरिने अर्थमन्त्री शर्माले बताउनुभयो।
आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ₹17,93,83 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ ₹7,53,40 करोड़ अर्थात 42%, पूँजीगत तर्फ ₹3,80,38 करोड़ अर्थात 21.2%, वित्तीय व्यवस्था तर्फ ₹2,30,22 करोड़ अर्थात 12.8% र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ₹4,29,83 करोड़ अर्थात 24% रहेको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट ₹12,40,11 करोड़ र वैदेशिक अनुदानबाट ₹55,46 करोड़ बेहोर्दा ₹4,98,26 करोड़ न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट ₹2,42,26 करोड़ जुटाइनेछ। राष्ट्र परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद ₹2,56,00,000 आन्तरिक ऋणबाट बेहोरिनेछ।
बजेटमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिँदै 15,97 करोड़ बजेट विनियोजन गरिएको छ। रासायनिक मल किन्नका लागि 15,00,000,000 विनियोजन गरेको अर्थमन्त्री शर्माले बताउनुभयो। उत्पादन वृद्धि गर्ने गरी कृषिको बजेट विनियोजन गर्दै आगामी आर्थिक वर्ष आत्मनिर्भरताका लागि कृषि अभियानको वर्षका रूपमा रहने अर्थमन्त्री शर्माले बताउनुभयो।
आगामी आर्थिक वर्ष आत्मनिर्भरताको लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष हुनेछ। यस अभियान अन्तर्गत आन्तरिक उत्पादन बढाउन आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ। नेपालको ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रको रूपमा विकास गरिनेछ। किसानहरूलाई कृषि सहकार्य समूह र सहकारीमा संगठित गरी उपलब्ध खेतीयोग्य जमीनका साथै बाँझो जमीनको उपयोग गरी कृषि उत्पादन बढाइनेछ। कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यस क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकरण गरिनेछ। यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि मार्गदर्शन गर्न सम्मान्य प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीहरू सहितको उच्च स्तरीय संयन्त्र निर्माण गरिनेछ। कृषकहरूलाई सरल र सहज रूपमा बिउ मल प्रविधि सिंचाई सुविधा उपलब्ध गराउने, लघु वित्त मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने, कृषि बीमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्ने, कृषि उत्पादन संकलन केन्द्र निर्माण गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने, कृषि उत्पादन बिक्री वितरणको लागि बजारको व्यवस्था गर्ने तथा स्थानीय तहले तोकेका विशिष्टकृत कृषि तथा पशु उपजको न्यूनतम समर्थन मूल्य तोकी खरिद गर्ने प्रत्याभूति गरिनेछ।
बजेटले देशभर 300 कृषि स्वयंसेवक परिचालन गर्ने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको कार्यक्रम अघि बढ़ाउने, कपास खेती र रबर खेतीको विस्तारलाई जोड़ दिएको छ। बजेटले 68 वर्ष पूरा गरेका नागरिकहरूलाई सामाजिक सुरक्षाको सेवा उपलब्ध गराउने, उद्यमी गृहिणी कार्यक्रम संचालन गर्ने, एक घर एक रोजगार कार्यक्रम संचालन गर्ने योजना पनि बजेटले अघि सारेको छ। अर्थमन्त्री शर्माले बजेटले रोजगारी सृजना, निर्यात लक्षित योजना र स्वदेशी वस्तुको प्रयोग विशेष जोड़ दिएको बताउनुभयो।
उत्पादनमा वृद्धि, मुलुकको विकास र समृद्धि विशेष अभियान दशक 2079-2099 सञ्चालन गरिनेछ। नेपाली उत्पादनको वृद्धि, रोजगारी सृजना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम प्रारम्भ गरिनेछ। यस कार्यक्रमका लागि ₹3,45,00,000,000 विनियोजन गरेको छु। स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढ़ाउन आफ्नै उत्पादन आफ्नै उपभोग अभियान सञ्चालन गर्नेछ। सरकारी तथा सार्वजनिक निकायहरूमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइनेछ। निजी क्षेत्रले सञ्चालन गरेका मेक इन नेपाल तथा मेड इन नेपाल जस्ता अभियानलाई नेपाल सरकारबाट समेत आवश्यक सहयोग उपलब्ध गराइनेछ। कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढ़ाउने गरी उत्पादनमूलक उद्योगहरू स्थापना गर्न, पूर्वाधार निर्माण गर्नुका साथै मेसिनरी तथा औद्योगिक कच्चा पदार्थको आयातमा सहुलियत प्रदान गरिनेछ। स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने, वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई थप प्रोत्साहन उपलब्ध गराइनेछ। लघु घरेलु साना उद्योग प्रवर्धनका लागि मागमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रमलाई विस्तार गरिनेछ। अति विपन्न र सीमान्तकृत वर्गका नागरिकहरूलाई निजी क्षेत्र समेतको सहभागितामा कार्यस्थलमा आधारित रोजगारी सृजना गर्ने कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाएको छु।
बजेटले स्थानीय तहहरूको विकासमा जोड़ दिँदै स्थानीय निकायहरूलाई राष्ट्रिय सड़क सञ्जालले जोड़ने र आगामी 2 वर्षभित्र सबै स्थानीय निकायहरूको भवन निर्माण गरिसक्ने कार्यक्रम पनि अघि बढ़ाएको छ। बजेटले स्वदेशी उत्पादन बढ़ाउने, उक्त उत्पादन स्वदेशमै खपत गर्ने र निर्यातमा जोड़ दिने गरी सरकारले नयाँ बजेट मार्फत प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम पनि घोषणा गरेको छ।
उत्पादनमूलक एवं निर्यातजन्य उद्योगमा वैदेशिक लगानी आकर्षण गर्न एवं गैर आवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानी सम्बन्धी कानून तथा प्रक्रियामा सुधार गरिनेछ। उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ। उद्योग सञ्चालनका लागि 50 वर्षसम्म जग्गा लीजमा दिन सकिने व्यवस्था मिलाइनेछ। विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी ₹2 करोड कायम गरिनेछ। वैदेशिक लगानी आकर्षित गर्न ₹10 करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइनेछ। ठूला लगानीकर्ताहरूले विद्युतीय माध्यमबाट प्रत्यक्ष वैदेशिक लगानी स्वीकृतिको माग गरेमा पूर्व तयारीका कार्य सम्पन्न गर्ने गरी 7 दिनभित्र प्रारम्भिक स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइनेछ। लगानी स्वीकृति र उद्योग सञ्चालन सम्बन्धी बाँकी प्रक्रिया 6 महिनाभित्र पूरा गरिसक्नुपर्ने व्यवस्था मिलाइनेछ। निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रूपमा स्थापित गरिनेछ। निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न व्यवसाय मैत्री वातावरण निर्माण गरिनेछ। कानून तथा कर प्रणालीमा सुधार र पूर्वाधार सुविधा उपलब्ध गराई उद्योग व्यवसाय गर्न लाग्ने समय र लागत घटाइनेछ।
आगामी आर्थिक वर्षमा 10 लाख पर्यटक भित्र्याउन पर्यटन विकास लक्षित कार्यक्रम बजेटमा समावेश गरिएको पनि अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो।
नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्तन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्नेछ। आगामी वर्ष थप 10 लाख पर्यटक भित्र्याउने गरी कार्यक्रम सञ्चालन गर्नेछ। नेपालको भौगोलिक विविधता र विकर्तालाई पृथक र नवीन पर्यटकीय थलोको रूपमा विकास गरी नयाँ पुस्तालाई नेपाल भ्रमणको लागि आकर्षित गर्नेछ। दिगो विकास तथा वातावरण संरक्षण तर्फ संवेदनशील हुँदै उच्च मूल्यका हरित पर्यटन तथा पर्यापर्यटन प्रवर्धन गर्नेछ। लिम्बू, राई, थारू, गुरूङ, कुमाल, मगर, हायु, राजवंशी लगायतका जनजातिका मुख्य थलो सांस्कृतिक रूपमा मिथिला क्षेत्र, आधुनिकताले नछोएका गाउँहरू र ग्रामीण जीवन, विशेष प्राकृतिक स्थल तथा भिन्न प्रकारको संस्कृति एवं रहन सहन भएका क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ।
अर्थमन्त्री शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच विस्तारका लागि बजेटले जोड़ दिएको उल्लेख गर्नुहुँदै इन्टरनेट सुविधालाई सहज र संचार क्षेत्रको समग्र विकासका लागि जोड़ दिएको उल्लेख गर्नुभयो।
हुलाक सेवालाई आधुनिकरण र व्यवसायीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय र भरपर्दो निकायको रूपमा विकास गर्न यसको पुनर्संचार गरिनेछ। दूरसञ्चार सेवालाई गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाइनेछ। इन्टरनेट सेवालाई सर्वसुलभ रूपमा उपलब्ध गराउन इन्टरनेट सेवा शुल्क घटाइनेछ। रेडियो नेपाल तथा नेपाल टेलिभिजनको पहुँच 100% भूभागमा पुर्याइनेछ। सूचना तथा प्रसारण विभागको क्षमता अभिवृद्धि गरी डिजिटल प्लेटफर्म तथा अनलाइन टेलिभिजनको नियमन र अनुगमनलाई थप प्रभावकारी बनाइनेछ। सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागलाई एक आपसमा गाभी मुद्रण कार्य एउटै छानामुनि ल्याउन संगठन पुनर्संचार गर्नेछ। नेपालमा नै गुणस्तरीय सुरक्षण मुद्रण सम्बन्धी कार्य गर्न सक्ने गरी क्षमता विकास गरिनेछ।
बजेटले स्वदेशी उद्योगको मेसिनरी आयातमा छूट र सहजीकरण गर्ने, नवप्रवर्धनात्मक उद्यमीलाई प्रोत्साहन र निर्यातमा अनुदान वृद्धि गर्ने र निजी क्षेत्रले सञ्चालन गरिरहेको मेक इन नेपाल र मेड इन नेपाल अभियानमा पनि सरकारले सघाउने उल्लेख छ। बजेटले सिंहदरबारबाट ग्यास सिलिण्डरको प्रयोगलाई हटाउने अभियान शुरू गर्ने, आगामी 3 महिनाभित्र महानगरपालिका नगरपालिका कार्यालयहरूबाट ग्यास सिलिण्डर विस्थापित गर्ने योजना पनि अघि सारेको छ। देशमा थप 3 द्रुतमार्ग निर्माण गर्ने घोषणा गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौँ र चितवन 1 घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी पालुङ चितलाङ चितवन द्रुतमार्ग निर्माण गर्ने, निजी क्षेत्र मार्फत चितवन रामपुर बुटोल र चितवन रामपुर पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्ड मार्फत प्रक्रिया थाल्ने समेत उल्लेख गर्नुभयो। आगामी 2 वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने, स्थानीय तहका कर्मचारी तथा जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था गर्ने पनि बजेटले मिलाएको छ। बजेटले राष्ट्र सेवक कर्मचारीहरूको तलबमा 15% वृद्धि गरेको छ। बजेटले सरकारी लगानीका र रुग्ण भएका उद्योगहरूको सञ्चालनको व्यवस्था गरी सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले हेटौँडा कपड़ा उद्योगबाट उत्पादित कपड़ा लगाउनु पर्ने व्यवस्था गरेको छ। आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा चालू आर्थिक वर्षको तुलनामा 16 अर्ब रूपियाँ रकम वृद्धि गरिएको छ। यसअघि मन्त्री परिषदको हिजो बसेको बैठकले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक बजेट पारित गरेको थियो। त्यसअघि राष्ट्रिय योजना आयोगको हिजै बसेको पूर्ण बैठकले आगामी आर्थिक वर्ष 2079-80 नेपाल सरकारको राजस्व र व्ययको अनुमानित बजेट पारित गरेको थियो। प्रस्तुतिसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2079-80 राजस्व र व्ययको वार्षिक अनुमान बजेट टेबल भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट टेबल गर्नुभयो। सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि सैद्धान्तिक छलफल गर्न र उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि भोलिदेखि 3 दिनको समय तोक्नु भएको छ। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ़ गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 15 गणतन्त्र दिवसका अवसरमा सैनिक मंच टुडीखेलमा हिजो आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले जनचाहना अनुसार नागरिकको घर दैलोमा सेवा प्रदान गर्ने स्थानीय तहको दोस्रो निर्वाचनबाट मुलुकमा प्रतिस्पर्धात्मक, बहुदलीय, लोकतान्त्रिक एवं गणतन्त्रात्मक शासन व्यवस्था मजबूत भएको बताउनुभयो। प्रधानमन्त्री देउवाले जनचाहना अनुसार नागरिकको घर दैलोमा सेवा प्रदान गर्ने स्थानीय तहको दोस्रो निर्वाचनबाट मुलुकमा प्रतिस्पर्धात्मक, बहुदलीय, लोकतान्त्रिक एवं गणतन्त्रात्मक शासन व्यवस्था मजबूत भएको पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले मुलुकले 2007 सालको राजनैतिक क्रान्ति र विभिन्न आन्दोलनको बलमा राजनैतिक रूपमा ठूलो फड्को मारेको उल्लेख गर्नुहुँदै नेपालमा एक समुन्नत र समृद्ध मुलुकका रूपमा नेपाललाई एक समुन्नत र समृद्ध मुलुकका रूपमा अघि बढ़ाउनु पर्ने दायित्वलाई सबै मिलेर पूरा गर्नुपर्ने खाँचो औल्याउनुभयो। प्रधानमन्त्री देउवाले बिना भेदभाव सबै नागरिकलाई समान हक अवसर र हैसियत प्रदान गर्ने बहुदलीय प्रतिस्पर्धामा आधारित शासन व्यवस्था संसारकै उत्तम शासन व्यवस्था भएकाले यस शासन प्रणालीको स्थापनापछि मुलुकमा राजनैतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रामा अघि बढ़ेको पनि बताउनुभयो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन विशिष्ट पदाधिकारीको उपस्थिति थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। गृहमन्त्री बालकृष्ण खाँडले कास्कीको पोखराबाट जोमसुमका लागि उड़ेको तारा एयरको जहाजको खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित सबैलाई निर्देशन दिनुभएको छ। कास्की र मुस्ताङका सुरक्षा प्रमुखहरूलाई टेलिफोन गरी खोजी कार्यलाई तीव्रता दिन गृहमन्त्री खाँडले निर्देशन दिनुभएको हो। हिजो बिहान पोखराबाट जोमसुमका लागि उड़ेको तारा एयरको विमान अहिलेसम्म भेटिएको छैन। आज बिहानैदेखि खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली सम्भावित स्थलमा परिचालन गरिएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद अधिकारीले मौसम प्रतिकूलताका कारण आज बिहान नेपाली सेनाको हेलिकप्टर कोबाङमा अवतरण गरी खोजी कार्यमा संलग्न जनशक्ति स्थलगत रूपमा परिचालित भएको पनि जानकारी दिनुभयो। विमानमा धनुषाका एकै परिवारका 7 जना रहेको पुष्टि भएको छ। पोखराबाट जोमसुमका लागि उड़ेको तारा एयरको जहाज हिजो बिहानैदेखि सम्पर्कविहीन छ। सो एयरका अनुसार उक्त विमानमा चालक दलका 3 सदस्य सहित 22 यात्रुहरू सवार रहेका मध्ये धनुषाको मिथिला नगरपालिका 11, लोटा गाउँका 7 जना रहेको पुष्टि भएको छ। लमजुङको मध्य नेपाल नगरपालिकामा ट्रिपर दुर्घटना हुँदा चालक सहित 4 जनाको मृत्यु भएको छ। दुर्घटनामा परि धादिङको गजुरी गाउँपालिका 6 स्थायी घर भएका ट्रिपर चालक 33 वर्षीय आकाश भनिने विनोद घिमिरे, सोही आयोजनाका सुपरभाइजर तनहुको व्यास नगरपालिका 10 कलेस्तीका अन्दाजी 45 वर्षीय उत्तम नेउपाने, जेसीबी अपरेटर गोर्खाको गोर्खा नगरपालिका 12 अन्दाजी 24 वर्षीय रविन्द्र सेढाई र ट्रिपरका चालक सहयोगी सल्यानको कुमात गाउँपालिकाका 22 वर्षीय पारस शाहको मृत्यु भएको हो। मध्य पहाड़ी राजमार्गको ट्रिपर सोही मार्ग निर्माणका लागि ढुंगा लोड गरेर लैजाने क्रममा साँगुरो बाटोका कारण सड़कबाट 30 मिटर तल खसेको प्रहरीले जनाएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिका 3 स्थित मोहना नदीमा नुहाउने क्रममा हिजो डुबेर 2 जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ओडाका 10 वर्षीय अनुप चौधरी र 12 वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायपालिका सुधारोन्मुख भएको बताउनु भएको छ। नेपाल बार काउन्सिलले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले न्यायपालिकाका विभिन्न अवरोध, विभिन्न प्रवृत्ति, विसंगति र विकृतिहरू भोगेकाले कानून व्यवसाय र न्यायाधीशको क्षेत्रबाट अब न्यायपालिका सुधारोन्मुख हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनको 13 वार्षिकोत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्न सबैसँग आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको टेक्सास राज्यमा सामूहिक गोली प्रहारपछि 19 बाल बालिका र शिक्षकको हत्या भएको घटनालाई लिएर त्यहाँको न्याय विभागले गोली प्रहारपछि प्रहरीको कार्यवाही भूमिकाबारे छानबिन गर्ने भएको छ। बीबीसीमा उल्लेख भए अनुसार घटनाका समयमा प्रहरीको गतिविधिलाई लिएर सर्वसाधारणको आक्रोश बढ़ेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन यतिखेर शोकाकुल परिवारजनलाई भेट्न टेक्सासको युभेन्टी शहरमा हुनुहुन्छ। कोरोना महामारीका कारण रोकिएको भारत र बंगलादेश बीचको रेल यात्रा फेरि शुरू भएको छ। दुई वर्षदेखि दुई देश बीचको रेल सेवा बन्द थियो। सन् 1965 भारत र पाकिस्तानको युद्धपछि दुई देश बीच रेल यात्रा बन्द गरिएको थियो भने सन् 2008 पश्चिम बंगाल र बंगलादेशलाई जोड्न पुनः रेल सेवा शुरू गरिएको थियो। अब आर्थिक समाचार।
सरकारले देशमा उत्पादन वृद्धिका लागि उत्पादन वृद्धि मुलुकको विकास र समृद्धि विशेष अभियान दशक 2079-90 सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले नेपाली उत्पादनको वृद्धि रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम प्रारम्भ गर्ने आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो। स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढ़ाउन आफ्नै उत्पादन आफ्नै उपभोग अभियान समेत सञ्चालन गरिने भएको छ। युवा उद्यमशीलता विकास गर्न र नव प्रवर्तन प्रवर्धन गर्न स्टार्टअप व्यवसायमा शुरूआती पुँजी उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिनुका साथै कार्यक्रमको प्रभाव मूल्यांकन गरी सुधार गर्दै लगिने पनि अर्थमन्त्रीले उल्लेख गर्नुभएको छ। परियोजनाको आधारमा ऋण उपलब्ध गराउने र त्यस्ता व्यवसायमा भेन्चर क्यापिटल मार्फत पुँजी व्यवस्थापन गर्नुका साथै अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ। हेटौँडा औद्योगिक क्षेत्रका साथै सातै प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर सञ्चालन गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा नेपाल विद्युत प्राधिकरणको साधारण शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि जारी गरिने उल्लेख छ। अर्थमन्त्री शर्माले शेयर निष्कासनबाट प्राप्त रकम जलाशयुक्त आयोजना निर्माण र ऊर्जा पूर्वाधारमा लगानी गर्ने बताउनुभयो। सरकारले लघु साना तथा मझौला उद्यम कृषि सहकारी तथा फर्म र महिला उद्यम तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिएको छ। आगामी आर्थिक वर्षको बजेटमा सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान प्रदान गर्न 13.59 अर्ब रकम विनियोजन भएको छ। बजेटमा विपन्न व्यक्ति दलित तथा पिछड़िएको क्षेत्रमा स्थायी बासिन्दाले पिछड़िएको क्षेत्रमा सञ्चालन गर्ने व्यवसायमा प्रदान गरिने सहुलियतपूर्ण कर्जाको ब्याजदरमा थप 1% बिन्दुले छूट पाउने उल्लेख गरिएको छ। सरकारले वित्तीय क्षेत्रलाई राष्ट्रिय पूँजी परिचालनको महत्वपूर्ण आधारको रूपमा लिँदै वित्तीय क्षेत्रलाई आधुनिक गतिशील तथा सुविधायुक्त र समावेशी बनाउन आवश्यक संस्थागत सुधार गरिने पनि बजेटमा उल्लेख गरिएको छ। सरकारको लगानीमा सञ्चालनमा रहेका व्यापारिक क्षेत्रका 4 सार्वजनिक संस्थाको संचित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा घटेको छ। आर्थिक वर्ष 2076-77 त्यस क्षेत्रको कुल संचित नाफा 21.47 करोड़ रहेकोमा गत आर्थिक वर्षको सोही अवधिमा 11.73% घटेर 18.95 करोड़ मात्र भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड बाहेक त्यस क्षेत्रका बाँकी संस्थाहरू खुद नोक्सानीमा रहेका छन्। त्यस्तै सेवा क्षेत्रमा सञ्चालनमा रहेका 11 सार्वजनिक संस्थानको कुल सञ्चालन आय 35.95% घटेर समीक्षा अवधिमा 14.56 करोड़ रुपियाँमा झरेको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब खेल समाचार। भारतीय क्रिकेटको चर्चित क्लब प्रतियोगिता इण्डियन प्रिमियर लीग आईपीएलको उपाधि गुजरात टाइटन्सले जितेको छ। गैराती सम्पन्न प्रतियोगिताको फाइनलमा राजस्थान रोयल्सलाई 7 विकेटले पराजित गर्दै गुजरातले उपाधि जितेको हो। जितका लागि 9 विकेट गुमाएर राजस्थानले दिएको 131 रनको चुनौती गुजरातले 18.1 ओभरमा 3 विकेटको क्षतिमा पूरा गरेको थियो। गुजरातका कप्तान हार्दिक पाण्डेले अलराउण्ड प्रदर्शन गर्दै टोलीलाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अब मौसम। आज प्रदेश एक मधेश प्रदेश बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने, अन्य भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.2 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरि साँझ 6:54 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अर्थमन्त्री जनार्दन शर्माद्वारा आगामी आर्थिक वर्ष 2079-80 का लागि 17,93,83 करोड़ रूपियाँ बराबरको आय व्यय विवरण बजेट संघीय संसदमा प्रस्तुत। उत्पादनमा आधारित अर्थतन्त्र प्राथमिकतामा। मुलुकमा राजनैतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको बाटोमा अघि बढ़ेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। यसै वर्ष संघीय र प्रदेश तहको निर्वाचन गरिने प्रधानमन्त्रीद्वारा जानकारी। पोखराबाट जोमसुमका लागि हिजो बिहान उड़ेको तारा एयरको विमान अझै फेला परे। आज बिहानैदेखि खोजी कार्य पुनः शुरू। लमजुङमा हिजो भएको ट्रिपर दुर्घटनामा 4 जनाको मृत्यु। र अमेरिकाको टेक्सासमा विद्यालयमा भएको गोलीकाण्डको घटनामा प्रहरी कार्यवाही बारे अनुसन्धान गरिने। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।